गजल अनुरागी यहाँ अर्क माझ में आज पनि यो मीठो गजल आवाज बाट दैलो उघार्दै यहाँ अर्क माझ में आइपुगेको छु। मध्य नेपालकै सर्वोत्कृष्ट रेडियो स्टेशन कालिका एफएम 95.2 र इन्टरनेट अनलाइन को www.kalikafm.com.np मार्फत संसारभर यहाँ अर्क मन मस्तिष्क में गुंजिन दर्पण पारेका मित्र राकेश र म तपाईकै गजल मनको राज विजयराज हाजिर भइसकेको छु र आजको शनिबारीय श्रृंखलामा एकजना विशिष्ट व्यक्तित्वसँगको कुराकानी लिएर साथमा आएका छौं। वास्तवमा नेपाली भाषा साहित्य त्यो माथि पनि गजल विधा हामी निरन्तर हरेक हप्ताका दुई दिन बुधबार र शनिबार उपस्थित हुने गर्छौं कार्यक्रम गजल सरोवरका साथमा। आजको अंकमा हामी एकजना विशिष्ट आत्मीयसँग कुराकानी दिएर हाजिर भइसकेका छौं र रातको समय छ, चिपन्दो रातमा यहाँहरूसँगको यो मिठो कुराकानी होस् भन्ने चाहेको छु। र वास्तवमा तपाईहरू रेडियो सुनिरहँदाखेरि हामीले यहाँबाट अन्तर्वार्ता प्रसारण गरिरहँदाखेरि दोहोरो सम्पर्क भने सुनेर नै हुन्छ, सुनिदिनु होला। आजको अंकमा यहाँहरूसँग मैले प्रस्तुत गर्दैछु कार्यक्रममा एकजना वरिष्ठ गजलकार एवं साहित्यकार हुनुहुन्छ ललितजन रावल। यहाँले सुनिरहेको नाम र उहाँका धेरै कृतिहरू प्रकाशनमा आइसकेका छन्, जस्तो केही गजल संग्रह 2042 बिरानो यो ठाउँमा 2046 सालमा र त्यस्तै सिरानीका आँसुहरू भन्ने गजल संग्रह सँगसँगै त्यहाँ कविता पनि मिश्रित संग्रह प्रकाशन भइसकेको छ र एउटा बन्ध खाम भन्ने गजल संग्रह केही छानिएका गजलहरू त्यहाँ प्रकाशन भइसकेका छन्। सायदै उहाँका गजल नपढ्ने पाठकहरू कमै हुनुहुन्छ होला, मलाई जहाँसम्म लाग्छ अधिकांशले ललितजन रावललाई चिन्नुहुन्छ र यही आशाका साथ मैले उहाँलाई आज कार्यक्रममा निम्ति आएको छु र टेलिफोनमा राजधानीबाट हुनुहुन्छ। यो रातको समयमा उहाँसँग कुराकानी हुँदैछ आज र म उहाँलाई स्वागत गर्न चाहन्छु। रावलजी, यहाँलाई स्वागत छ कालिका एफएमको कार्यक्रम गजल सरोवरमा।
हजुर, धन्यवाद।
आराम हुनुहुन्छ?
हजुर, ठिकै छ, चलिरहेको छ।
कसरी बिताउनु भएको छ आज भोलिका दिनहरू?
आज भोलि अब यस्तै हो, फाटाफुटा लेख्ने, अब अलिअलि म अनुवादको काममा लागिरहेको छु, अलिअलि अनुवाद गर्दैछु।
अब विशेष साहित्यिक जीवन भन्दा फरक जीवन कस्तो छ यहाँको?
ठिकै छ, साहित्यिक भन्दा बाहेक भनेको अब 10 बजे गएर 5 बजे फर्किने, म रेडियो नेपालको कर्मचारी हुँ, रेडियो नेपालमा आबद्ध छु होइन।
हजुर,
अब त्यही हो, अब एउटा त्योभन्दा नै हामी अब सर्जकहरूको चाहिँ के भने अब त्योभन्दा पनि बढी चाहिँ हामी अब त्यसै पनि बढी चाहिँ भाषा साहित्यसँगै रहिरहेको जस्तो टाँसिरहेको जस्तो लाग्छ।
भनेपछि एउटा जागिरी जीवन र एउटा भाषा साहित्य कसरी सापेक्ष मिल्दैछ नि यहाँको जीवनमा?
अहिले ठिकै छ, मेरो कसो भने अब रेडियो नेपालको पनि अब म खास गरेर म कार्यक्रम महासभासँग सम्बन्धित मान्छे हो र त्यहाँ पनि खास गरेर अब यही विशेष अब प्रोग्रामहरू सुन्ने, प्रोग्रामहरूको मोनिटरिङ गर्ने त्यो खालको मेरो काम हो। त्यसैले मेरो लेखाइमा र मेरो अब यो व्यावसायिक भनौँ न पेसागत जीवन र साहित्यिक जीवनमा खासै त्यस्तो अप्ठ्यारो केही छैन, तिनीहरू सँगसँगै जान्छन्।
अब यति लामो समयसम्म साहित्यिक जीवन पनि पार गर्दै आउनु भएको छ र अहिले आएर आफूलाई हेर्दाखेरि पेसागत जीवन र साहित्यिक जीवनमा सन्तुष्टि, आत्मसन्तुष्टि केमा मिल्या छ?
अनि यसो हो, अब के हुन्छ भने तपाईँको अब हरेक मान्छेले आफूले बाँच्नका लागि केही न केही व्यवसाय, सेवा अथवा भनौँ जागिर कतै न कतै आबद्ध हुन्छ। त्यो उसको जीवन चलाउनको लागि हो, जीवन बाँच्नका लागि हो, होइन? अब त्यो भनेको सबैले, अब किसानले किसानी गर्छन्, मजदुरले मेहनत गर्छन्, होइन? त्यस्तै त्यो भनेको एउटा पाटो हो, जीवन चलाउने पाटो हो। तर मानिसलाई अब बचाउने भनेको सिर्जनाले हो। त्यसकारण अब जागिरी जीवनमा ठिकै हो, मैले दुई तिनवटा स्कुलमा पढाएँ, त्यसपछि सोल्टीको क्यासर नेपालमा 7.5 वर्ष काम गरेँ, त्यसपछि अब रेडियो नेपालमा काम गरेको झन् 18-19 वर्ष भयो, 18 वर्ष जति भयो। धेरै पाटाहरू छन् यसका, चाहिँ धेरै खण्डहरू छन्। अब लेखन सिर्जन भनेको चाहिँ अब म खास गरी 37 सालदेखि मेरो रचनाहरू छापिन थालेको कविताहरू 37 सालदेखि अब आजसम्म भनौँ झन् झन् 32 वर्षको यो दौरानमा चाहिँ नि नियमित रूपमा निरन्तर रूपमा साधनारत रहिरहँदा चाहिँ अब श्रोताले पाठकले मन पराउँदो रहेछन्, पाठकहरूले माया गर्दा रहेछन्, होइन? त्यही हो, र पाठकको र श्रोताको माया नै एउटा सृजकका लागि सबैभन्दा ठुलो कुरा हो जस्तो मलाई लाग्छ र मैले प्राप्त गरेको छु।
अहिले आएर आफ्नो जीवनलाई फर्केर हेर्दा चाहिँ कस्तो महसुस गर्नुहुन्छ यहाँले?
अनि निश्चित रूपमा के हो भने अब जस्तो मैले नलेखेको भए पनि म रहिरहन्थे, म कतै न कतै जागिर खाइरहन्थे, अब मेरा बाल बच्चा हुन्थे, मेरो परिवार चलिरहन्थ्यो, अब यो समाजको देशको एउटा नागरिकका हिसाबले रहन्थे म। तर के हुन्छ भने अब हामी यो सिर्जनामा लागिसकेपछि चाहिँ कमसेकम देशले, देशका पाठकहरूले धेरैले चिन्छन्, जान्छन्, माया गर्छन्, श्रद्धा गर्छन्, होइन? त्यसका अर्थमा चाहिँ के हो भने यो चाहिँ भनेको एउटा सार्थक जीवन हो, सृजनाको जीवन भनेको सार्थक जीवन हो र यो हामीले ठुलै प्राप्ति हुन्छ, म यसबाट ठुलो सफलता पाउँछु अर्थात् म यसबाट ठुलो आर्थिक चाहिँ उपलब्धि गर्छु भन्ने हिसाबले चाहिँ मलाई लाग्छ कुनै पनि स्रष्टा लागेको हुँदैन सुरुवातमा। तर उसको योगदान, उसको निरन्तर साधना भोलि त्यो सामाजिक बन्छ, राष्ट्रको बन्छ, त्यो पछिल्लो कुरा हो, त्यो पछिल्लो चरणको कुरा हो। त्यस कारणले अब मैले 37 सालदेखि लेख्दाखेरि, छाप्दाखेरि, अब अगाडि बढ्दै जाँदाखेरि म पनि म के भने अब म देशका लागि अब ठुलो काम गर्ने भएँ, देशको लागि अब भाषा साहित्यलाई माथि उठाउन लागि म लागेँ भन्ने अर्थमा चाहिँ होइन, कोही पनि हुँदैन। मैले अघि पनि भने अब त्यो गर्दै जाँदा ती चिजहरू, ती आफ्ना सिर्जनाहरू, आफ्ना ती कामहरू भोलि तिनले राष्ट्रलाई कतै न कतै केही न केही एउटा सहयोग पुर्याउँछन् र राष्ट्रलाई, भाषालाई, हाम्रो संस्कृतिलाई माथि उठाउनका लागि तिनले कतै न कतै एउटा इँटाको काम गर्छन्। त्यस कारणले त्यस अर्थमा चाहिँ नि मलाई लाग्छ मैले त्यो लेखनको सुरुवात गरेदेखि आजसम्म म सन्तुष्ट छु, मलाई कुनै दुःख चाहिँ छैन र म यो क्षेत्रमा लागेर मैले आफ्नो पहिचान बनाएँ, मैले मेरा धेरै श्रोता र पाठकहरू बनाएँ र यही मेरो लागि धेरै ठुलो खुसीको कुरा हो र प्राप्ति पनि हो। यो
ज्यादै सुखद जीवन छ।
हजुर,
अब गजलकै विषय प्रवेश गरौँ।
हजुर,
गजल विधा
हजुर
यहाँले आफूले बुझेको चाहिँ कसरी?
अब गजल विधा मैले बुझ्नु, अरूले बुझ्नु, सबैले बुझ्नु एउटै कुरा हो, मैले मात्रै विशेष रूपमा गजललाई बुझ्ने भन्ने अर्थ रहँदैन। अब गजल भनेको आफैमा एउटा साहित्यिक विधा हो र यो भनेको खास गरेर थोरै भन्दा थोरै शब्दमा, अब छोटो बसाइमा, कम शब्दमा गहिरो भन्दा गहिरो भाव र ठुलो भन्दा ठुलो कुरालाई, र त्यो कोमल कुरो मात्र, प्रेमको कुरो मात्र होइन, सहज कुरो मात्र होइन, असहज कुराहरू पनि, विभ्लाटाहरू पनि, समाजमा व्याप्त भएका हरेक विसङ्गतिहरूलाई पनि र क्रान्ति चेतलाई पनि, परिवर्तनको चाहनालाई पनि र प्रेम र शृङ्गार त छँदैछ, यी सबै कुराहरूलाई गजल मार्फत अभिव्यक्त गर्दा एउटा कुरो चाहिँ के हो भने गजल आफैमा एउटा कोमल, हार्दिक र संक्षिप्त विधा हो। यो कुरोलाई हामीले बिर्सनु हुँदैन, यसको हार्दिकता, यसको संक्षिप्तता र यसको कोमलतालाई हामीले आत्मसात गरेर आफ्ना भावहरूलाई गजल मार्फत अभिव्यक्त गर्यौं भने गजलको सही अर्थ र गजलको वास्तवमा जुन शास्त्रीयता गजलले भोकेको छ यो विधाले, त्यो चाहिँ पूरा हुन्छ जस्तो मलाई लाग्छ।
अब यो बसाइमा यहाँले भने चाहिँ गजल पनि अब फेरि यहाँको सुन्न चाहनु भएको छ हाम्रा श्रोताहरूले, यति बेला रातको समय छ, कार्यक्रम प्रसारणको समय, श्रोताहरूले सुनिरहनु भएको छ, ललिजन रावलका गजलहरू सुन्न पाइँदैछ आज भन्ने उहाँहरूको पनि अपेक्षा होला। तपाईँले लेखेका गजलहरू हाम्रा श्रोतालाई केही सुनाउँ, अब केही महफिलमा बसौँ, पहिलो गजल कुन सुनाउनुहुन्छ?
अब म एउटा गजल सुनाउँछु। आफै मात्र भोग खाने देउता कोटी कोटी, आफै मात्र भोग खाने देउता कोटी कोटी तावा माथि भोक पाक्छ पाक्दै नखै रोटी आफै मात्र भोग खाने देउता कोटी कोटी यति सानो मुलुकमा कुरा मात्रै ठुला यति सानो मुलुकमा कुरा मात्रै ठुला काम हैन कुरामा नै अल्झौ सयौं चोटी तावा माथि भोक पाक्छ पाक्दै नखै रोटी सिङ्गापुर र स्विजरल्यान्डका स्वप्न कति बाँड्छौ सिङ्गापुर र स्विजरल्यान्डका स्वप्न कति बाँड्छौ पीडा बोकी रुन्छन् यहाँ कर्णाली र डोटी तावा माथि भोक पाक्छ पाक्दै नखै रोटी रक्त चन्दन तस्करीमा रातै बिते पनि रक्त चन्दन तस्करीमा रातै बिते पनि बिहानीमा टीका लाउँछौ चन्दन घोटी घोटी तावामाथि भोक पाक्छ पाक्दै नखै रोटी दुःख कष्ट मलाई मात्र किन भनी सोद्धा दुःख कष्ट मलाई मात्र किन भनी सोद्धा अर्ती दिँदै भन्छ उ त भाग्य नै हो खोटी तावामाथि भोक पाक्छ पाक्दै नखै रोटी हिउँ पग्लिएर अब आगो बग्न सक्छ हिउँ पग्लिएर अब आगो बग्न सक्छ पानी भित्रै लुक्छौ कति कति चाल्छौ गोटी तावामाथि भोक पाक्छ पाक्दै नखै रोटी सुख सयल आफूलाई स्वप्नहरूलाई सुख सयल आफूलाई स्वप्नहरूलाई बाँड्नेको हुन् हिसाब पक्कै होला मोटा मोटी आफै मात्र भोग खाने देउता कोटी कोटी तावा माथि भोक पाक्छ पाक्दै नखै रोटी तावा माथि भोक पाक्छ पाक्दै नखै रोटी
ज्यादै राष्ट्रियतासँग जोडिएको र समय सापेक्षसँग सम्बोधन गर्ने यो मिठो गजल यहाँले सुनाउनु भयो यहाँले आफूले चाहिँ सरसर्ती हेर्दाखेरि अहिले धेरै गजल संग्रह पनि प्रकाशन गरिसक्नु भएको छ नेपाली पाठकहरूको हातमा ल्याइसक्नु भएको छ कस्ता गजलहरूलाई बढी प्राथमिकता दिनुहुन्छ लेखनमा
अब के हो भने एउटा सचेत सजग नागरिकले एउटा सजग सचेत स्रष्टाले एउटा कुरो चाहिँ के हो भने आफूले भोगेको युगलाई आफूले भोगेको काललाई आफूले भोगेको समयलाई अग्रत गर्ने हो र यसमा फेरि मेरो कुनै आग्रह या पूर्वाग्रह छैन अब गजल भन्ने बित्तिकै मान्छेहरू के हो भने अब प्रेम प्रणयका कुराहरू होइन मासुकर मासुका कि दर्द भरी कहानीहरूको गजल कहते हैं भन्दै एक थरी भन्ने पनि छन् त त्यो पनि हो त्यो नभएको होइन किनभने प्रेम बिनाको जीवन जीवन नै होइन हरेक मान्छेले त्यो जतिसुकै क्रान्तिकारी होस् अथवा त्यो जतिसुकै क्रान्ति विरोधी होस् उसको जीवनमा प्रेम कतै न कतै हुन्छ होइन उसले जीवनमा कसै न कसैलाई प्रेम गरेको हुन्छ अब यो अहिलेको प्रेम भन्ने बित्तिकै हामीले के हो भने अब एउटा उमेरको प्रेम लिङ्गको प्रेम होइन विपरीत लिङ्गको प्रेम अब हामी दाजुभाइलाई प्रेम गर्छौँ दिदी बहिनीलाई प्रेम गर्छौँ आमाबाबुलाई प्रेम गर्छौँ समाजलाई प्रेम गर्छौँ त्यो प्रेम छँदैछ तर गजलमा भनिएको प्रेम चाहिँ वास्तवमा के हो भने आफ्नो प्रेमिकासँगको प्रेम हो र हरेक व्यक्तिले प्रेमिकासँग प्रेम गरेको हुन्छ र यो प्रेम बिना कसैको जीवन चल्दैन यो छँदैछ
र संसार पनि सम्भव छैन
त्यसकारण प्रेमका भावनाहरू गजलमा आउँछन् आउनु पनि पर्छ तर प्रेमका नाममा अश्लीलता र जुन छाडापन केही देखिन्छ त्यो चाहिँ गलत कुरो हो समाजको एउटा मर्यादाभित्र हामीले बस्नुपर्छ सामाजिक मर्यादा विपरीत लेखिएका आफ्नो दाजुभाइ दिदीबहिनी आफ्नो परिवारसँग बसेर सुन्न नसकिने रचनाहरू ती समाज र समय कुनैका हिसाबले पनि ती स्वीकार्य हुन सक्दैनन् र ती समाजमा बाँच्दैनन् ती खालि के हो भने दुई चार ठाउँमा वाह लुट्नका लागि लेखिने र सुनाइ रचना हुन् त्यसकारण त्यो अश्लीलता र त्यो छाडापन भन्दा चाहिँ हामीले माथि उठ्नुपर्छ र एउटा शाश्वत प्रेम होइन त्यस्तो खालका भावना अभिव्यक्त गर्नुपर्छ प्रेम गयो भने त्योभन्दा बाहेक चाहिँ मैले अघि नै भने हामीले हाम्रो समयलाई हाम्रो काललाई हाम्रो भोगाईलाई अभिव्यक्त गर्ने हो त्यस कारणले निश्चित रूपमा भाव विविधता भएका गजलहरू कुनै प्रेमका कुनै क्रान्तिका कुनै परिवर्तनका कुनै अहिलेको विसङ्गति प्रतिको व्यङ्ग्यका होइन यसरी मैले हामीले हाम्रो समयलाई अभिव्यक्त गर्नुपर्छ तर के भने अब ठोकेर गजल भनेको यही विषयमा लेख्नुपर्छ यही गर्नुपर्छ भन्ने त्यो आग्रह पूर्वाकार चाहिँ हुन सक्दैन एउटा सर्जकले एउटा लेखकले एउटा व्यक्तिले आफ्नो जीवनमा जे जस्तो कुराहरू अनुभूत गरेको छ अनुभव गरेको छ ती कुराहरूलाई इमान्दारीपूर्वक आफ्ना शब्दहरूमा आफ्ना रचनाहरूमा गजलहरूमा अभिव्यक्त गर्ने हो र त्यो एउटा इमान्दार लेखकले इमान्दारीपूर्वक आफ्नो अभिव्यक्ति गर्नुपर्छ भन्ने मलाई लाग्छ
प्रिय गजल अनुरागी यहाँले सुनिरहनु भएको छ मध्य नेपालकै सर्वोत्कृष्ट रेडियो स्टेशन कालिका एफएम 95.2 राधिकारिणी बसाईमा कार्यक्रम गजल सरोवर आज शनिबारीय बसाईमा यहाँको माझमा उपस्थित छौं। दर्पण पारेका मित्र राकेश र म छु यहाँका माझमा तपाईँकै गजल मनको राज विजयराज यहाँको साथमा र आज कार्यक्रममा अतिथिका रूपमा वरिष्ठ गजलकार साहित्यकार ललिजन रावलसँगको कुराकानी यहाँले सुनिरहनु भएको छ। वास्तवमा प्रणय प्रेम र त्यहाँभित्रको पनि एउटा जुन खालको राग हो यो रागको विषय ललिजन सरले नै भनिसक्नु भएको छ। अब यो रागका विषयमा उहाँसँग कुराकानी गर्न बाँकी नै छ र पनि उहाँको एउटा प्रणय र वास्तवमा शृङ्गारिक भनिन्छ नि त्यस्तै एउटा गजल सुन्न पनि मलाई इच्छा लागेको छ। राहुल सर कुनै एउटा शृङ्गारिक गजल सुन्न पाउँछौ?
म अलिकति एउटा पुरानो गजल सुनाउँछु। म पुरानो भनेको झन्डै यो 21-22 वर्ष 46 सालको गजल सुनाउँछु म।
एकदमै
शीतको थोपा उडी गयो बिहानीको घामसँगै, शीतको थोपा उडी गयो बिहानीको घामसँगै, मेरो नाउँ जोडिएला फेरि तिम्रो नामसँगै। शीतको थोपा उडी गयो बिहानीको घामसँगै, मेरो नाउँ जोडिएला फेरि तिम्रो नामसँगै। बोटहरू नाङ्गा भए बाघ फेरि उजाड भयो, बोटहरू नाङ्गा भए बाघ फेरि उजाड भयो, फुलेका ती फुलहरू झरी गए यामसँगै। मेरो नाउँ जोडिएला फेरि तिम्रो नामसँगै, मलाई कायल बनाइसके रोई रोई यी आँखाले, मलाई कायल बनाइसके रोई रोई यी आँखाले, तिमीलाई खोज्ने आँखा पठाऊ कि घामसँगै। मेरो नाउँ जोडिएला फेरि तिम्रो नामसँगै, जिन्दगीको एउटै पङ्क्ति धेरै लामो हुँदो रहेछ, जिन्दगीको एउटै पङ्क्ति धेरै लामो हुँदो रहेछ, रोगी दिउकी आफैलाई एउटा पूर्ण विरामसँगै। मेरो नाउँ जोडिएला फेरि तिम्रो नामसँगै, हुलबाट टाढा हुन मन लाग्छ कहिले काहीँ, हुलबाट टाढा हुन मन लाग्छ कहिले काहीँ, तरै लाग्नु पर्दो रहेछ मानिसका लामसँगै। शीतको थोपा उडी गयो बिहानीको घामसँगै, मेरो नाउँ जोडिएला फेरि तिम्रो नामसँगै, मेरो नाउँ जोडिएला फेरि तिम्रो नामसँगै।
ललिजन सर वास्तवमा 46 सालको यो कलमले 69 साललाई पनि मिलाइराखेको छ नि।
हजुर हजुर
होइन
हजुर,
वास्तवमा त्यति बेलाको यो नाम जोडिएको कुरा 46 सालको कुरालाई तपाईँको जीवनसँग मैले दाजर हेरेँ भने त्यस्तो अनुभव छ गजलसँग मेल खाने?
छैन 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 छैन, एकदम छैन। मेरा धेरै गजलहरू जस्तो रेडियोमा सुन्नुभयो होला, एउटा परदेशी आई सोध्यो मेरो नाउँ भन्ने, त्यो अब चलेको अलि निकै गजल, अब त्यो नेपालमा गजल रेकर्डिङ नहुने बेलामा देवीका वन्दनाले गाएको 47 सालको रेकर्डिङ हो त्यो, सुन्नुभयो होला पक्कै कालिका एफएममा छ त्यो गजल होइन। अब त्यसमा पनि यो बडा पीडाको गजल हो, तपाईँको चाहिँ नि अब प्रेम बिछोड भएको हुनसक्छ, तर मेरो यथार्थ कुरो चाहिँ होइन। मेरो जीवनमा खासै त्यस्तो मैले प्रेममा धोका खाएको या चाहिँ मैले कसैलाई धोका दिएको यो होइन। अब के भन्छ भने हामीले मैले मतलब अरूका भावनाहरूलाई अरूका भोगाइहरूलाई पनि हामी आफू मार्फत व्यक्त गर्छौँ होइन, त्यस कारण नभए त अब हामीले जे जे लेख्छौँ सब आफैले भोगेरै लेख्नुपर्ने व्यक्तिगत कुराहरू हो भने त त्यो सम्भव छैन।
तर आफ्नै भोगाइमा उतारिएका केही शब्दहरू छन् सरसँग?
अब यसो हो, अब त्यो भए पनि अब त्यो यो अब कहाँबाट खोजेर एकैपल्ट सकिँदैन, त्यसरी चाहिँ म भन्न सक्दिनँ। त्यसरी चाहिँ अब मैले मेरो व्यक्तिगत यो कथा लेखेको हुँ भनेर लेखकले मलाई लाग्छ भन्न पनि भन्दैन
होइन,
अब त्यो त्यति सहज कुरो पनि होइन। मैले अघि भने म त्यसरी चाहिँ कसैप्रति न मेरो छ र न कसैको म प्रति छ होइन, यसरी यो बिचमा बसेर हो अरूका पनि अनुभवहरूलाई हामी लेख्छौँ। समाजबाट टिप्ने त हो नि, हामीले पात्र टिप्ने हो, विषय टिप्ने हो होइन, सन्दर्भ टिप्ने हो, र त्यो कच्चा पदार्थलाई हामीले प्रशोधन गरेर एउटा रचना बनाउने हो।
एकदमै हामी उत्तरार्धमा पनि आइपुग्यौँ, अब समयले पनि च्याप्दैछ।
हजुर,
उत्तरार्धमा हाम्रा श्रोता यहाँका पाठकलाई यहाँको के रहन्छ भनाई?
अब म मेरा श्रोतालाई पाठकलाई अब के भनेर म त एकदमै अनुग्रहित छु। मेरा पाठकहरूले श्रोताहरूले धेरै श्रोताहरूले पाठकहरूले अब अहिले त अब मोबाइलको जमाना आयो होइन, अघि मैले एउटा गजलमा भनेको थिएँ त्यही अघिको तिमीलाई खोज्ने आँखा पठाउँ कि खामसँगै, त्यो बेलामा टेलिफोनको पनि त्यति साह्रो सुलभता थिएन। अब अहिलेको जस्तो खल्ती खल्तीमा मोबाइल नेटका कुराहरू होइन, अब मान्छेले खामबाट केही पठाउनु पर्दैन कुनै भाव, अहिले भाव अहिलेको अहिले मोबाइलदेखि नेटदेखि सब दुनियाँ अब अहिले यत्रो यो मिडियाको जमानामा होइन, यो संचारको यो यत्रो विकासले धेरै फरक पार्यो। अब त्यो बेलामा पनि मलाई हुलाकबाट धेरै चिठीहरू आउँथे होइन, र अहिले पनि धेरै श्रोताहरूले पाठकहरूले फोन गर्नुहुन्छ र कतै न कतैबाट हाम्रो एउटा चाहिँ संचार भइरहेको छ होइन, र मलाई धेरै श्रोताहरूले पाठकहरूले माया गर्नुभएको छ र म उहाँहरूलाई के भन्छु भने सबैले नेपाली साहित्यका लागि म मात्रै होइन सबै लेखकहरूलाई सबै नेपाली साहित्यमा जति लेखित गरेका कृतिहरू छन् जति साहित्यकारहरू छन् सबैलाई माया गरिदिनुहोस्, साहित्यलाई पढिदिनुहोस् र एउटा एउटा चिज के हो भने देश खालि आर्थिक समृद्ध भएर आर्थिक हिसाबले माथि उठेर मात्र हुँदैन, त्यो त चाहिन्छ, स्केलेटन हो त्यो त होइन, तर त्यसका सँगसँगै हाम्रो भाषा साहित्य हाम्रो संस्कृतिहरू माथि उठ्नुपर्छ, हामीले भाषामा माथि उठेनौँ, हामीले हाम्रा रचनाहरू मार्फत हामी माथि उठेनौँ, हाम्रो देश साहित्यिक हिसाबले समृद्ध भएन, सृजनाका हिसाबले समृद्ध भएन भने अरू खालि त्यो आर्थिक सम्पूर्णताले मात्र पनि देशलाई सम्पूर्णत बनाउँदैन, यो कुरोलाई बुझ्दै जस्तो भनौँ न साहित्य भनेको अनुत्पादक क्षेत्र हो भन्ने भन्छन्, यो कुरोलाई चाहिने हामीले यो कुरोलाई कुरोमाथि टेकेर साहित्य संस्कृति भनेको हाम्रो देशको एउटा गहना हो, यो हाम्रो पहिचान हो, यो भएन भने चाहिँ हाम्रो मौलिकता र हाम्रो चाहिँ एउटा पहिचान रहँदैन भन्ने कुरा हामी सबैले बुझ्नुपर्छ भन्दै म हाम्रा मेरा सबै श्रोताहरूलाई पाठकहरूलाई साहित्यलाई पढिदिनुहोस्, माया गरिदिनुहोस्, लेखकहरूलाई माया गरिदिनुहोस् भन्छु।
धेरै धेरै धन्यवाद छ हामीलाई यो समय दिनुभयो, राजधानी बाटो भए पनि हामीलाई यो रातको समयमा जुन समय उपलब्ध गराइदिनु भएको छ धेरै खुसी लाग्यो र यहाँलाई शुभ सपनाको पनि कामना गर्छु।
हवस्, यहाँलाई पनि कालिका एफएमलाई पनि धेरै धेरै धन्यवाद र फेरि अहिलेसम्म मलाई सुनिदिनुभएका सबै श्रोताहरूलाई पनि म हार्दिक धन्यवाद दिन चाहन्छु।
प्रिय गजल अनुरागी वहाँ हुनुहुन्थ्यो वरिष्ठ गजलकार ललिजन रावल, हामी वहाँसँग यो समयमा कुराकानी गर्यौं। कार्यक्रम प्रसारण हुँदा हुँदै समय सकिसक्यो र यहाँले साथ दिनुभयो प्रिय गजल अनुरागी, सिपिन्दो रातमा पनि यहाँले रेडियो साथमै राखेर सुनिदिनु भएकोमा धेरै आभारी छु। बुधबारको रातमा फेरि अर्को श्रृंखलामा भेट्न आउने बाचासहित आजको अंक कार्यक्रम गजल सरोवरबाट विदा हुनुपर्ने बेला भएको छ। दर्पण पारीका मित्र राकेश र म तपाईँकै गजल मनको राज विजय राज आजको अंकबाट विदा चाहन्छु। विदा दिनुहोस्, शुभरात्रि।
घुम्नु किन दर्शन भन्छौ।